नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
आज हामी आगामी स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले प्रयोग गरेको सूचना प्रविधि मैत्री व्यवस्थाका बारेमा एउटा रिपोर्ट प्रस्तुत गर्छौं अनि निर्वाचनकै सन्दर्भमा संचारकर्मी तथा पत्रकारहरूद्वारा हुन सक्ने आचार संहिता उल्लंघनका विषयमा कसरी अनुगमन भइरहेको छ भन्ने सन्दर्भमा केन्द्रित रहेर प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषालसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
आगो बन्ने सालाई चुरुट बनमा फाल्न हुन्न, डरेलोले बन जल्दा कसको मन रुन्न। आगो लागे बनमा सबै जीवन नाश हुन्छ, सबै मिली बन जोगाए जीवको बास बढ्छ। आगो निभाउ बन जोगाउ हजुर, सामुदायिक वनमा नाच्ने छन् मजुरा।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
अब आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगको कार्यव्यवस्था र सहजताका सन्दर्भमा पनि ध्यानाकर्षण हुनु स्वाभाविकै हो। सूचना प्रविधिको वर्तमान सहज व्यवस्थालाई आयोगले यसपालि कसरी प्रयोग गरेको छ त? यस सम्बन्धमा तयार पारिएको एक रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै निर्वाचनको तयारीलाई सबैतिर तीव्र पारिएको छ। निर्वाचनका लागि हिजो र आज मनोनयन दर्ता हुँदैछ। प्राय सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, निर्वाचन अधिकृत खटाउने तथा निर्वाचन शिक्षा सम्बन्धी जनचेतना फैलाउने, सुरक्षा व्यवस्था मिलाउने लगायतका कामलाई तीव्रता दिइएको निर्वाचन आयोगले जनाएको छ। यस्तै निर्वाचन आयोगले निर्वाचन प्रणालीलाई प्रविधि मैत्री बनाउन पनि विभिन्न योजनाका साथ कामहरूलाई अगाडि बढ़ाएको छ। सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन तथा अनलाइनका माध्यमबाट निर्वाचन सम्बन्धी गतिविधिहरू प्रस्तुत गर्ने, विभिन्न जानकारीमूलक सूचनाहरू प्रसारण गर्ने लगायतका कामहरू गरिरहेको छ। निर्वाचनलाई प्रविधि मैत्री बनाउने निर्वाचन आयोगको धारणा रहेको, आयोगका विभिन्न दस्तावेज एवं तेस्रो पञ्चवर्षीय योजनामा पनि निर्वाचन प्रणालीलाई प्रविधि मैत्री बनाउन विभिन्न रणनीतिहरू समेत उल्लेख गरिएको छ। सोही अनुरूप कामहरू पनि भइरहेको आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
निर्वाचनलाई प्रविधि मैत्री बनाउनु पर्छ भन्ने आयोगको धारणा छ र आयोगले आफ्ना विभिन्न दस्तावेजमा तेस्रो पञ्चवर्षीय रणनीतिमा पनि आयोगले प्रविधि मैत्री बनाउनका लागि विभिन्न स्ट्राटेजीहरू उल्लेख गरेको छ। अहिले हामीले विभिन्न खालका सफ्टवेयरहरू राखेका छौँ, जिल्लाबाट रिपोर्टिङ यहाँ चाहिँ ती सफ्टवेयरहरूको माध्यमबाट हुन्छ। मनोनयन भइसकेपछि बेलुकासम्म उहाँबाट उहाँहरूले त्यो डाटाहरू पोस्टिङ गर्नु भने त्यो डाटाहरू हामीले यहाँ लिन सक्छौँ। र अहिले मतगणना स्थलमा सबै हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहहरूलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्न अनुरोध गरेका छौँ र धेरै ठाउँमा राखिसकिएको अवस्था पनि छ। कतिपय ठाउँबाट हामीलाई केही कुराहरू जिज्ञासा पनि राख्नु भएको छ। त्यो मार्फत त्यहाँ पनि त्यो क्रियाकलापहरू क्याप्चर हुने र त्यहाँ भएको मतगणनाको आयोगमा बसेर पनि हेर्न सकिने गरी केही गर्न सकिन्छ कि भन्ने लाइनमा आयोगले तयारीहरू गरिरहेको छ।
निर्वाचन प्रणालीलाई प्रविधि मैत्री बनाइने भनिरहँदा यसको आचार संहिता भन्दा बाहिर गएर प्रविधिको दुरूपयोग भने नगरिदिन आयोगको आग्रह छ। नभएका समाचार प्रचार प्रसार, कसैलाई हानि हुने प्रकारका समाचार तथा सार्वजनिक निकायसँग सम्बन्धित व्यक्तिहरूले त्यस्ता प्रचार प्रसार गर्न नमिल्ने आयोगले बताउँदै आएको छ। फेरि निर्वाचन आयोगका प्रवक्ता पौडेल:
फेक न्युज, डिसइन्फर्मेसन, मिसइन्फर्मेसन र फेक न्युजको हकमा त्यो गर्नु भएन। कसैलाई गाली गलौज गर्ने, होच्याउने अथवा सामाजिक सद्भाव खलल पुर्याउने अथवा राष्ट्रिय अखण्डतामाथि असर पर्ने खालका चिज हुनु भएन भनेको हो। सामान्य उम्मेद्वारले शालीन ढंगले सभ्य ढंगले मत माग्ने कुरालाई रोकेको छैन। त्यस्तै गरी जसलाई निषेध गरेको छ त्यो बाहेक अरूले ती कुराहरूमा कमेन्ट गर्ने, ती कुराहरूमा लाइक गर्न निषेध गरेको होइन। जस्तो भन, म नेपाल सरकारको कर्मचारी, कुनै एउटा चाहिँ दलले अथवा उम्मेद्वारले गरेको प्रचार प्रसारलाई मैले चाहिँ सेयर गर्नु भएन। मैले सेयर गर्नुको अर्थ त म प्रचारमा हिँडेको हो नि, सार्वजनिक संस्थानको कर्मचारी, सामान्य मान्छेले र उहाँलाई चित्त बुझ्यो भने राम्रो कुरा। त्यहाँ चाहिँ डिसइन्फर्मेसन, मिसइन्फर्मेसन र फेक न्युज चाहिँ हुनु भएन, कसैलाई गाली गलौज गरेको हुनु भएन, अघि मैले भनेका कुराहरू छैनन् भने अथवा निर्वाचनलाई बिथोल्ने निर्वाचनलाई गलत नकारात्मक रूपमा प्रभाव पार्ने कुराहरूमा चाहिँ गर्नु भएन भनेको हो। त्यो बाहेक त अहिले निर्वाचन आयोगले आफै फेसबुक युज गरिरहेछ नि, हामी यो माध्यमबाट गइरहेछौँ भने
अहिलेको डिजिटल युगमा त्यस्तो प्रविधि प्रयोग नगर्नु, किनभने हामीले तुल झण्डा पोस्टर हामीले रोकेका छौँ भने त्यो माध्यमलाई रोकेको होइन। तर चाहिँ त्यो हुनु पर्यो के भन्दा सभ्य हुनु पर्यो होइन त्यति कुराहरू।
लामो समयदेखि निर्वाचन प्रणालीलाई प्रविधि मैत्री बनाउने भनिए पनि आगामी स्थानीय तहको निर्वाचनमा मतदानलाई विद्युतीय माध्यमबाट किन गर्न सकिएन भन्ने हाम्रो जिज्ञासामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानका लागि उपयोग गरिने मेसिनलाई प्रमाणीकरण गर्ने कानून बमोजिमको संस्था नभएकाले समस्या परेको बताउनुहुन्छ।
निर्वाचनको अब इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने कुरा छ, आयोगले यसको पहल गरेको हो, आयोगले नेपाल सरकारसँग यस विषयमा छलफल पनि गरिराखेकै हो। तर अब यसको लागि स्रोत साधनको आवश्यकता पर्दछ भने अर्को कुरा, हामीले यो स्थानीय तह निर्वाचन घोषणा भएपछि लगत्तै ईभीएम मेसिन प्रयोग गर्ने सन्दर्भमा हाम्रो नेपाल सरकारका विभिन्न निकायका उच्च पदस्थ प्राविधिकहरू समेत संलग्न रहेर एउटा कमिटी गठन गरियो, यसको प्रयोगको सम्भावना, यसको चाहिँ विभिन्न खालको चाहिँ यसको स्रोत साधनको आवश्यकता समेतको प्रतिवेदन दिन हामी एउटा कमिटी गठन गरेका थियौँ। र त्यो कमिटीबाट हामीलाई प्रतिवेदन आयो र त्यसमा त्यो मेसिनको प्रमाणीकरणको विषय अनुत्तरित रह्यो। त्यसमा प्रमाणीकरण नभएको मेसिन प्रयोग गर्दा निर्वाचनको विश्वसनीयताको कुरा आउँछ, राजनीतिक दलले मेसिन प्रति विश्वास गर्नुपर्ने हुन्छ, मतदाताले मेसिन प्रति विश्वास गर्नुपर्ने हुन्छ, आयोगले मेसिन प्रति विश्वास गर्नुपर्ने हुन्छ, मतदाताले आफूले चाहेको उम्मेद्वारलाई अथवा आफूले मतदान गरेको उम्मेद्वारले मत पायो भन्ने कुरामा विश्वस्त हुन जरुरी छ। र त्यो विश्वस्त हुनका लागि गरिने भनेको के हो भन्दा आधिकारिक संस्थाबाट त्यो मेसिन प्रमाणीकरण हुन जरुरी छ। अब हामी कहाँ, अब हामीको हरेक सामानहरूको प्रमाणीकरण गर्ने अन्य सामानहरूको प्रमाणीकरण गर्ने संस्था भनेको नेपाल गुणस्तर विभाग हो, तर उसले अहिले आफ्नो जे जस्तो क्षमता छ त्यो अनुसार उसले यो इलेक्ट्रोनिक भोटिङ मेसिन प्रमाणित गर्न सक्ने अवस्था देखिएन। त्यसो भएको हुनाले अब प्रमाणीकरण गर्ने कुनै पनि कानूनले प्रमाणीकरण गर्ने संस्थाको पहिचान नगरेसम्म र त्यो संस्थाबाट प्रमाणीकरण हुने कुरा एस्योर नभएसम्म हामी अगाडि बढ्न सक्ने अवस्था देखिएन। त्यसो भए हुनाले यो निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन हामीले प्रयोग गर्न सकेनौँ। तर अब यो निर्वाचन सकिएपछि आयोगले प्रमाणीकरण गर्ने संस्थाका लागि कानुनी व्यवस्था गरेर, कानुनी व्यवस्थाको लागि पहल गरेर कानुनमा व्यवस्था भयो भने आगामी निर्वाचनहरूमा आयोगको प्रयास रहन्छ इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नका लागि।
निर्वाचन आयोगले निर्वाचन प्रणालीलाई विश्वसनीय, प्रभावकारी र प्रविधि मैत्री बनाउन विभिन्न कामहरू गरिरहेको छ। यस पटकको निर्वाचनमा विद्युतीय माध्यमबाट मतदान गर्न नसकिए पनि यसपछिका निर्वाचनलाई विद्युतीय माध्यमबाट गर्ने गरी काम गरिरहेको आयोगले जनाएको छ।
फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई, लाइटर, मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौं। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाइ बुझाइ गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढाउने कार्यमा सहयोग गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
निर्वाचनको क्रममा धेरैको ध्यानाकर्षण हुने गर्छ प्रचार प्रसार तथा संचार माध्यमहरूतिर। यसर्थ आगामी स्थानीय तह निर्वाचनमा संचार माध्यम, संचारकर्मी, पत्रकारहरूका लागि जारी आचार संहिताको पालना भए नभएको अनुगमनको क्रम, प्रक्रिया के कसरी चल्छ भन्ने सन्दर्भमा केन्द्रित कुराकानी गर्दैछौ प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषालसँग।
प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यो संचार माध्यममा निर्वाचन आचार संहिताको अनुगमन गरिरहेको छ होला, के छ अवस्था, कस्तो छ?
प्रेस काउन्सिल नेपाल यी सबै संचार माध्यमहरूको पत्रकार आचार संहिताको अनुगमन नियमन हाम्रो नियमितै काम हो, हामी गरि नै रहेका छौँ, गर्दै आइरहेका पनि छौ। र अब अहिले यो स्थानीय तहको निर्वाचन जो वैशाख 30 गते हुन गइरहेको छ, निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरिसकेको छ। निर्वाचन आचार संहितामा त्यो विभिन्न पक्षले चाहिँ पालना गर्नुपर्ने आचार संहिताका सन्दर्भमा उल्लेख भएको छ। त्यसमध्ये संचार गृह र पत्रकारहरूले चाहिँ पालना गर्नुपर्ने आचार संहिता भनेर चाहिँ उल्लेख भएको छ। त्यो त्यसका धेरै बुदाहरू र पत्रकार आचार संहिताका धेरै विषयहरू चाहिँ त मिल्छन् होइन, अब तर कतिपय विषयहरू फेरि निर्वाचन आचार संहिताका छुट्टै विषयहरू पनि छन्, तिनलाई पनि मिडियामा क्षेत्रमा कसरी आएका छन् भनेर हेर्नुपर्ने हुन्छ। त्यसो भए उनीहरूले विगतमा पनि यो निर्वाचनहरूमा प्रेस काउन्सिलले विशेष अनुगमनहरू गर्दै आइरहेको थियो र यसपटक पनि निर्वाचन आयोगको अनुरोधमा प्रेस काउन्सिलले अहिले आम सञ्चार माध्यममा पत्रकार आचार संहिता पालनाको विशेष अनुगमनहरू हामी गरिरहेका छौँ। अस्ति करिब 25 गतेदेखि निर्वाचन आचार संहिता लागू भयो, हामीले 27 गते सम्झौता गरेर त्यस दिनदेखि नै अहिले निरन्तर रूपमा अनुगमन गरिरहेका छौँ। अब अनुगमन गर्दाखेरि अब अहिले त भर्खरै सुरु भएको छ, उम्मेद्वारको मनोनयनको क्रम पनि चलिरहेको छ, त्यसपछि अलिक बढी चाहिँ प्रचार प्रसारहरूमा व्यापकता जाने र त्यसपछि सञ्चार माध्यमहरूमा अथवा अरू विभिन्न सञ्जालहरूमा पनि अब कतिपय सामग्रीहरू प्रशस्तै बढ्ने, अब उल्लङ्घनका सामग्रीहरू पनि बढ्ने र उल्लङ्घनका प्रवृत्तिहरू बढ्न जाने देखिन्छ। अहिले पनि हामीले हेर्दाखेरि त्यस्तो केही देखिएको छ, करिब रेडियोहरूमा पनि हेर्दाखेरि अहिले कस्तो देखिन्छ भने नि यसमा एउटा चाहिँ यो घृणास्पद अभिव्यक्ति, अब नेताहरूले कतिपय नेता अब जिम्मेवार नेताहरूले पनि एकले अर्कोलाई चाहिँ लाञ्छना गर्दै त्यस्ता चाहिँ हेट स्पिच भनौँ न घृणास्पद अभिव्यक्तिहरू व्यक्त गर्ने र सञ्चार माध्यमले त्यस्ता जस्ताको तस्तै चाहिँ ती अभिव्यक्तिहरू फेरि सम्प्रेषण गर्ने, त्यसकारण अब यो आचार संहिताले घृणास्पद अभिव्यक्तिहरू चाहिँ सम्प्रेषण गर्न नहुने भन्ने छ, त्यो कुराहरू चाहिँ भएको देखिन्छ एउटा। अब अर्को चाहिँ अब गलत सूचनाहरूको प्रवाह गर्ने र भ्रमपूर्ण सूचनाहरू मिस इन्फर्मेसन र डिसइन्फर्मेसन भन्छौँ नि हामी, त्यस्ता विषयहरू पनि अलिकति यो सन्दर्भमा अलिक बढी आउने र केही चाहिँ त्यस्ता अहिले हाम्रो अनुगमनमा पनि देखिएको छ। अनलाइनहरूमा पनि अब एउटा संख्यात्मक रूपमा पनि बढी छन्, त्यसकारण कतिपय दर्ता सूचीकरण भएका कतिपय दर्ता नभएका त्यस्ता पनि आएका त्यस्तामा पनि आएका छन्। अहिले फेरि हामीले यो अनलाइनहरूमै आचार संहिताको प्रवृत्ति उल्लङ्घनको प्रवृत्ति अलिक बढ्यो भनेर पनि हामीले फेरि यो दर्ता सूचीकरणकै सन्दर्भमा अभिमुखीकरण गर्ने आचार संहिताको व्यवस्थाहरू यस्ता यस्ता निर्देशिकाले यी कुराहरू भनेको छ भनेर र अहिले निर्वाचनकै सन्दर्भमा पनि निर्वाचन आचार संहिताका कुराहरू पनि उल्लेख गरेर अभिमुखीकरण पनि हामीले दिइरहेका छौँ। त्यसकारण अब उल्लङ्घनका केही घटनाहरू अहिले पनि हेर्ने हुन् ठ्याक्कै तथ्याङ्कमै जाँदाखेरि पनि अलिक बढी अनलाइनमा छन्, मसँग एकिन तथ्याङ्क त अहिले फेरि अर्को कार्यक्रममा पनि हामी सेयर गरौँला। अनलाइन टेलिभिजन सबैमा त्यस्ता चाहिँ सामग्रीहरू देखिएका छन्, हामीले तत्कालै त्यस्ता देखिएका सामग्रीहरूलाई पत्राचार गरेर ध्यानाकर्षण गरेका छौँ, सचेत गराएका छौँ, अबदेखि तपाईँले त्यस्ता चाहिँ आचार संहिता प्रतिकूलका यस्ता घटनाहरू फेरि चाहिँ सम्प्रेषण नगर्न हुन भनेर हामीले सचेत पनि गराएका छौँ, ध्यानाकर्षण गराएका छौँ र त्यस्ता मिडियाहरूबाट रेस्पोन्स पनि राम्रै आएको छ। उहाँहरूले काउन्सिललाई चाहिँ लै हामी चाहिँ अब सचेत गराएकोमा हामी पालना प्रतिबद्ध छौँ भनेर चाहिँ त्यस्तो चाहिँ फेरि हामीलाई काउन्सिललाई भनिराखेको अवस्था पनि छ।
हजुर, जस्तो नि यो पत्रकार आचार संहितामा केन्द्रित भएर चाहिँ कसरी अनुगमन गरिरहनु भएको छ?
स्थानीय तहको निर्वाचन भए हुनाले अब स्थानीय तहमा पनि थुप्रै मिडियाहरू हुन्छन्, रेडियो टेलिभिजन एफएम होइन सबै केबल टेलिभिजनहरू हुन्छन्, ती धेरै हामी कहाँ हेर्दाखेरि मिडियाको संख्या यति धेरै छ कि ती चाहिँ सबै मिडियाको चाहिँ अभिलेखीकरण र अनुगमन विस्तृत रूपमा गर्न त यो अहिलेको सीमित स्रोत साधनले चाहिँ त्यति सकिँदैन र हामीले एउटा चाहिँ नमुना छनौटको आधारमा सबै तहका सबै प्रदेश स्थानीय तहलाई चाहिँ समेट्ने गरेर हामी कहाँ भएका अहिलेका चाहिँ जस्तै टेलिभिजनकै हकमा हेर्ने हो भने पनि हामीले 16 टेलिभिजन च्यानललाई चाहिँ अहिले मोनिटरिङको दायरामा राखेका छौँ। त्यस्तै अनलाइनहरू पनि त्यो विभिन्न प्रदेशका जिल्लाहरूका सबै प्रदेशमा समेट्ने सबै जिल्लाहरूलाई समेट्ने गरेर त्यस्तो चाहिँ अनलाइनहरूको एउटा सूची बनाएका छौँ, ती सूचीबाट चाहिँ हामी अनुगमन गर्छौँ। रेडियोहरू पनि त्यसै गरेर अनलाइनमा बज्ने रेडियोहरू जो चाहिँ त्यो सबै प्रदेशका मा केही रेडियोहरू स्याम्पल नमुनाको रूपमा ल्याएर चाहिँ हामीले गरेका छौँ। पत्रिकाहरू पनि त्यस्तै दैनिक पत्रिकाहरू अब वर्गमा अलिक क वर्गमा परेका त्यस्ता पत्रिकाहरूलाई चाहिँ अनुगमनको हामीले दायरामा राखेका छौँ। यसरी चाहिँ मिडियाहरूलाई यसरी छनौट गरेका छौँ। त्यस्तै अब जनशक्तिहरू पनि हामीले काउन्सिलभित्रकै अनुगमनमा खटिने जनशक्तिहरूलाई बिहान र बेलुका अतिरिक्त समयमा प्रोत्साहन स्वरूप चाहिँ उहाँहरूलाई चाहिँ केही इन्सेन्टिभहरू दिएर काममा लगाएका छौँ। त्यसमा कसैलाई चाहिँ हामीले छापा रेडियो टेलिभिजन अनलाइन यी सबैमा चाहिँ हामीले ती तिनजना अहिलेको सुरुमा चाहिँ उहाँहरूले हेर्नुहुन्छ। त्यस्तै हाम्रो प्रत्येक प्रदेशमा अहिले चाहिँ काउन्सिलका पदाधिकारीहरू बाहिर बाहिर पनि हुनुहुन्छ, उहाँहरूले तत्त्व प्रदेश स्थानको चाहिँ पनि समन्वय सहजीकरणहरू गरिराख्नु भएको छ। र अर्को के जनशक्तिहरूको हकमा चाहिँ हामीले जस्तै एक नम्बरमा चाहिँ हाम्रो झापामा हाम्रो काउन्सिलकै सदस्य हुनुहुन्छ भने विराटनगर अर्को प्रदेशकै अस्थायी राजधानी छ अहिले विराटनगर होइन, त्यस्तै दुई नम्बरको जनकपुर यस्ता मुख्य मुख्य सहरहरूमा बुटोलमा होइन हो यस्ता सहरहरूमा केही चाहिँ हामीले जो चाहिँ पहिला तट पत्रकार आचार संहिताको चाहिँ प्रशिक्षण दिएका थियौँ त्यस्ता पत्रकारहरूबाट पनि यो एक महिनाको विशेष तपाईँले अनुगमन गरेर रिपोर्टिङ गर्नुहोस् भनेर हामीले जिम्मेवारी दिएका छौँ। त्यस कारण अब सीमित स्रोत र साधन हुँदाहुँदै पनि काउन्सिलले यसलाई चाहिँ अलिकति देखिने एउटा रिजल्ट देखिने गरी अनुगमन गरौँ भन्ने हिसाबले नै हामी अगाडि बढेका छौँ र अहिलेसम्मको हाम्रो अनुगमन त्यसपछि आयोगसँगको हाम्रो छलफल गर्दाखेरि यो राम्रै तरिकाले अगाडि बढेको छ।
सामाजिक सञ्जालमा आचार संहिताको यो विषयलाई चाहिँ कसरी अनुगमन गरिरहेको छ?
अहिलेको निर्वाचन आचार संहिता हामीले अध्ययन गर्यौँ हेर्यौँ भने त्यसले सामाजिक सञ्जालबाट पनि यस्तो आचार संहिता उल्लङ्घनका घटनाहरू बढ्ने भनेर त्यसलाई अलिकति अनुगमनको दायरामा ल्याउने हिसाबले कडाईका साथ चाहिँ व्यवस्था गरेको पाइन्छ। अब त्यहाँ निर्वाचन आयोगले पनि सामाजिक सञ्जालको सन्दर्भमा केही अनुगमन गर्ने गरी त्यहाँ केही डेस्क स्थापना गरेर केही काम भइरहेको भन्ने हामीलाई जानकारी छ। तर प्रेस काउन्सिलले अहिले सामाजिक सञ्जालको हकमा हाम्रो पत्रकार आचार संहिताले पनि यो मिडिया सञ्चार माध्यमले र पत्रकारहरूले सञ्चालन गरेका चाहिँ सामाजिक सञ्जालहरूको अनुगमन नियमन र प्रवृत्तिगत रूपमा चाहिँ अध्ययन गर्ने भनेर आचार संहिताले भनेको छ। त्यस कारण हामीले त्यो सन्दर्भमा चाहिँ सम्म हेरेका छौँ होइन। अब अहिले पनि हेर्ने हो भने अब त्यो सुखद चाहिँ देखिँदैन कतिपय विषयहरू हेर्नुहोस् है। अब पत्रकारका विभिन्न किसिमका सङ्घ सङ्गठनका अब अग्रजहरू नेतृत्वहरूमा रहनु हुनेहरू अहिले हेर्नुहोस् पत्रकारहरू पनि थुप्रै चाहिँ स्थानीय तहमा प्रतिनिधि अथवा मेयर उपमेयरदेखि लिएर चाहिँ प्रमुख उपप्रमुखका जिम्मेवारीहरूमा उम्मेदवारी दिएको आइरहेको अथवा प्रचार प्रसारमा लाग्नु भएको थुप्रै विषयहरू हाम्रो चाहिँ अनुगमनमा देखिएको छ। त्यही भएर हालै चाहिँ पत्रकार महासङ्घले एउटा चाहिँ निर्णय गरेर यदि राजनीतिमा चाहिँ लाग्ने हो भने यो पेसाहरूबाट चाहिँ राजीनामा दिने भनेर फेरि उसले चाहिँ आफ्नो विधानमा भएको व्यवस्था सम्झाएको पनि छ र हामीले पनि पत्रकारहरूले यदि चाहिँ अब राजनीतिकतर्फ चाहिँ लाग्ने हो भने पत्रकारितालाई पत्रकारिता पनि गर्ने र अब त्यसैमा सँगसँगै गर्दाखेरि राजनीतिलाई पनि अगाडि बढाउँदाखेरि एक किसिमको बास नै छुने कुराहरू हुन्छ र त्यसलाई चाहिँ एउटा स्वस्थ पत्रकारिताको विकासमा पनि त्यसले चाहिँ विभिन्न क्वेसनहरू उठाउने हुँदाखेरि जो जोले जो चाहिँ त्यो अहिले सामाजिक सञ्जालहरू मार्फत पनि पत्रकारहरूले पनि विभिन्न व्यक्तिहरूको चाहिँ एक किसिमको चाहिँ प्रचार प्रसार गर्ने अथवा फलानु चिन्हहरू फलानु पार्टीलाई भोट दिउँ भनेर चाहिँ आह्वान गर्ने त्यस्ता प्रवृत्तिहरू देखिएको छन्। त्यस कारण त्यो चाहिँ प्रेस काउन्सिलले नोटिसमा लिएको छ। सम्भवतः हामीले आजै भोलि पनि एउटा त्यस्तो प्रचार प्रसारहरू गर्ने र सामाजिक सञ्जाल मार्फत पनि कुनै दल विशेषलाई अथवा व्यक्ति विशेषलाई चाहिँ प्रचार प्रसार गर्ने जो पत्रकारको आचरण इथिक्सभित्र पर्दैन त्यस्तो चाहिँ नगर्न नगराउनु हुन पनि हामी अपिल पनि गर्दैछौँ र तपाईँको यो रेडियो नेपाल मार्फत पनि हामी सबै सञ्चार माध्यम र पत्रकारहरूलाई स्थानीय तहको निर्वाचन जो छ यसलाई स्वच्छ मर्यादित बनाउने सन्दर्भमा यी चाहिँ आचार संहिताहरू जुन तोकिएका छन् तिनको पूर्ण पालना गर्न प्रेस काउन्सिललाई समेत सहयोग गर्नलाई पनि म हार्दिक अपिल पनि गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत जविन्द्र भूषाल।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।